नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सिन्डिकेटधारी यातायात व्यवसायप्रति सरकार आक्रामक, व्यवसायी बने नरम, भोलिदेखि गाडी चलाउने।
भारतसित नेपालको हित हुने मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव, एसआईका सम्झौता कार्यान्वयनमा जोड़ दिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता।
वैशाख 7 गते केन्द्रीय समितिको बैठक बोलाउने एमाले स्थायी समितिको निर्णय, दुवैलाई सजिलो हुने गरी पार्टी एकता टुङ्गो लगाइने प्रचण्डको भनाई।
एकअर्काको देशमा उत्पादित वस्तु आयातमा कर बढाउने विषयले अमेरिका र चीनबीच तनाव, व्यापार युद्धको अवस्था उत्पन्न हुने चेतावनी।
र विराट गोल्ड कप फुटबलमा नेपाल पुलिस र नेपाल आर्मीले खेल्दै धनगढीमा चलिरहेको डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सको तेस्रो जीत।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हेटौडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557425595।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकार सिन्डिकेटधारी यातायात व्यवसायप्रति आक्रामक बन्दै गएको छ। सिन्डिकेट गरेर गाडी चलाउँदै आएका विभिन्न यातायात समितिले गाडी बन्द गरेका ठाउँमा यातायात व्यवस्था विभागले आज नयाँ कम्पनीलाई रूट पर्मिट दिन थालेको छ। यातायातमा एक छत्र राज गर्दै आएका व्यवसायीले कोटेश्वर पूर्वका रूटमा गाडी बन्द गरेपछि विभागले आज एकै दिन 5 नयाँ कम्पनीलाई काठमाडौँ धुलीखेलको अस्थायी रूट इजाजत दिएको छ। रूट पर्मिट पाएपछि साझा यातायात र सिटी मेट्रो कम्पनीका 10-10 बस आजदेखि नै काठमाडौँ धुलीखेल रूटमा चल्न थालेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो। बनेपाबाट पनौती जाने बस नचलेको र यात्रु अलपत्र परेका कारण बनेपा पुगेका साझा यातायातलाई प्रहरीले स्कर्टिङ गर्दै आजै पनौतीसम्म पनि पुर्याएको छ। अरू कम्पनीका 20 बसले भोलिदेखि नै काठमाडौँ धुलीखेलमा सेवा दिने भट्टराईले जानकारी दिनुभयो। काठमाडौँबाट बनेपा, धुलीखेल र पनौतीमा साझा सहितका अन्य कम्पनीका बस चल्न थाले पनि काठमाडौँबाट काभ्रे र भक्तपुरका ग्रामीण भेगमा आज गाडी नचल्दा यात्रु समस्यामा छन्। यस्तै सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, खोटाङ लगायतका क्षेत्रमा पनि सिन्डिकेटको पक्षका यातायात समितिले आज गाडी चलाएनन्। सुविधा सम्पन्न मयूर यातायातलाई बनेपासम्म चल्न दिएको विरोधमा काभ्रे र भक्तपुरका यातायात व्यवसायीले गाडी बन्द गरेका थिए। मयूर यातायातका सुविधा सम्पन्न गाडी चल्न थालेपछि काभ्रेका यातायात व्यवसायी समितिका बसमा यात्रु घटेका थिए। यस्तै यातायात व्यवस्था विभागले सिन्डिकेटको पक्षमा लागेर यात्रु नओसार्ने बसका नम्बर पनि टिप्न थालेको छ। सिन्डिकेट पक्षधर गाडीको नम्बर स्थानीय प्रशासनको सहयोगमा टिपिएको र 1-2 दिनभित्र त्यस्ता गाडीको रूट इजाजत खारेज गरिने महानिर्देशक भट्टराईले जानकारी दिनुभयो। सरकारको एक्सनपछि काठमाडौँ धुलीखेल रूटमा यातायात समितिको एकाधिकार तोडिए पनि अरनीको राजमार्गसँगै मध्य र पश्चिम नेपालका लामा रूटमा गाडीको सिन्डिकेट कायमै छ। धेरैजसो ठाउँमा यात्रुले धेरै पैसा तिरेर सुविधा सम्पन्न गाडी चढ्छु भन्दा पनि पाएका छैनन्।
सरकारले सिन्डिकेट विरूद्ध कड़ा कदम चालेपछि यातायात व्यवसाय झुक्न बाध्य भएका छन्। सरकारले आज काठमाडौँ धुलीखेल रूटमा नयाँ इजाजत खोलेर नयाँ बस कम्पनीलाई प्रवेश गराएपछि व्यवसायीहरू झुकेका हुन्। कोटेश्वर पूर्व गाडी चलाउन रोकेका 13 समितिले भोलिदेखि गाडी चलाउने निधो गरेका छन्। यसअघि अरनीको यातायातले मात्रै गाडी चलाउने भने पनि भोलिदेखि 13 समितिका गाडी चल्ने व्यवसायीले जनाएका छन्। उनीहरूले अब नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघकै अगुवाईमा आन्दोलन गर्ने चेतावनी भने दिएका छन्। विभागको गएको आइतबारको निर्देशिका र कार्यविधिबारे धारणा बनाउन आउँदो 26 गते महासंघको केन्द्रीय परिषदको बैठक बोलाइएको महासंघका महासचिव सरोज सिटौला शाहले उज्यालोलाई जानकारी दिनुभयो। यस्तै यातायात व्यवसायीले गाडीमा गीत बजाए बापत रोयल्टी नतिर्ने, बरू गीत प्रचार प्रसार गरिदिएको भन्दै विज्ञापनको पैसा लिने निर्णय गरेका छन्। आज विभिन्न चारवटा महासंघ र तीनवटा मजदूर सम्बद्ध समितिको बैठकले सरकारले आफ्नो लगानी डुबाउने रणनीतिका साथ नयाँ निर्देशिका र कार्यविधि ल्याएको भन्दै त्यसलाई पञ्चायती शासनको संज्ञा पनि दिएका छन्।
भारत भ्रमणका क्रममा देशको हित हुने विषय उठान गर्न पूर्व प्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले भारत भ्रमणका बारे राय सुझाव लिन पूर्व प्रधानमन्त्रीहरूलाई बोलाउनु भएको थियो। छलफलमा पूर्व प्रधानमन्त्रीहरूले यसअघि पनि भएका सहमति भारतले अहिलेसम्म कार्यान्वयन नगरेकाले प्राथमिकताका साथ ती सहमति कार्यान्वयनको विषय उठान गर्न सुझाव दिएका हुन्। जवाफमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले पुराना सम्झौताको कार्यान्वयनमा जोड़ दिने प्रतिबद्धता जनाउनु भएको छ। छलफलमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बाहेक पुष्पकमल दाल प्रचण्ड, शेरबहादुर देउवा लगायत अरू पूर्व प्रधानमन्त्रीहरू सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री ओलीले पर्सिदेखि भारत भ्रमण गर्दै हुनुहुन्छ। आउँदो शनिबार उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसित दिल्लीमा भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण र त्यसमा उठाउने एजेण्डा बारेको रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्छौं।
नेकपा एमालेले वैशाख 7 गते पार्टी केन्द्रीय कमिटिको बैठक बोलाएको छ। यस्तै वैशाख 6 गते पोलिट ब्युरो बैठक बस्नेछ। आज बसेको स्थायी समिति बैठकले 6 गते पोलिट ब्युरो र 7 गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। 9 गते माओवादीसँग पार्टी एकताको घोषणा गर्ने तयारीमा रहेको एमाले त्यसअघि केन्द्रीय कमिटिको बैठक बोलाएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग एकताका लागि संयोजन समितिको कार्यदलले हिजो बुझाएको प्रतिवेदनबारे पनि जानकारी गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बारेमा पनि छलफल भएको छ। आज बसेको स्थायी कमिटिको बैठकले नेता जागृत प्रसाद भेटवालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। एमालेका नेता भेटवालको आज बिहान निधन भएको थियो। क्यान्सरबाट पीड़ित भेटवालको काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। एमाले केन्द्रीय लेखा परीक्षण समितिका सदस्य भेटवाल 2048 र 51 सालको चुनावमा चितवनबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो। भेटवाल पञ्चायतकारमा 2043 सालमा भएको चुनावमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वारका रूपमा चितवनबाट विजयी हुनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जुझारू नेता भेटवालको निधनले पार्टीलाई अपूरणीय क्षति पुरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र आफ्नो पार्टीलाई सजिलो हुने गरी पार्टी एकता प्रक्रिया टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। पार्टी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन अनुसार नै दुवै पार्टीलाई सजिलो हुने गरी एकता प्रक्रिया टुंग्याउने तयारी भइरहेको बताउनुभयो। दुई पार्टीबीच एकता हुन नदिन चलखेल भइरहेको भन्दै उहाँले कुनै पनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने दावी गर्नुभएको छ।
लमजुङमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। सुन्दरबजार 4 दुराडाँडाका एकजना व्यक्ति 14 वर्षीय छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा आज पक्राउ परेका हुन्। ज्यान मार्ने धम्की दिँदै आफ्नी छोरीलाई बारम्बार बलात्कार गरेको थाहा पाएर आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। पक्राउ परेका विरूद्ध हाडनाता करणी अपराधमा मुद्दा हाल्ने लमजुङ प्रहरीले जनाएको छ।
यस्तै उपचार गराउन गएकी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एकजना अहेब पक्राउ परेका छन्। स्वास्थ्य जाँच गर्न गुन्सीमा रहेको स्वास्थ्य चौकी पुगेकी किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्दै अहेब राकेश दास विरूद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्रेको हो। यसैगरी बलात्कारको आरोपमै काभ्रेमा पनि एकजना पक्राउ परेका छन्। बनेपा नगरपालिका 14 बिरेन भन्ने सुबिन तामाङलाई प्रहरीले पोखराबाट पक्रेको हो। गएको फागुन 28 गते गाउँकै विवाहमा गएका बेला बालिकालाई बलात्कार गरेको प्रहरीले उनीमाथि आरोप लगाएको छ।
बलात्कार एवं हिंसाको घटना न्यूनीकरण गर्न महोत्तरी प्रहरीले 3 महिना विशेष अभियान सञ्चालन गरेको 12 घण्टा नबित्दै महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हत्या गरी जुटको बोरामा राखेर फालिएको अवस्थामा मटिहानी नगरपालिकाकी पूनम दासको शव फेला परेको हो। शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय मानवाधिकार आयोगले यौन हिंसाको घटनाको अनुसन्धान तथा कार्यवाही प्रक्रियालाई पीड़ित मैत्री बनाउन आग्रह गरेको छ। प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा काठमाडौँका विभिन्न प्रहरी वृत्तको अनुगमन गरेपछि आयोगले यस्तो आग्रह गरेको हो। प्रहरी कार्यालयमा पीड़ितलाई परामर्श दिन निर्माण गरिएको कक्ष व्यवस्थित नभएको, जानकारीका लागि राखिएको सूचनापाटी सर्वसाधारणको पहुँचमा नभएको, सोधपूछ कक्षमा महिला कर्मचारीको उपस्थिति नभेटिएकोले नभेटिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै बढ्दै गएको बलात्कार तथा यौनजन्य हिंसा रोक्न भन्दै काठमाडौँको माइती घरमा माइती नेपालले र्याली निकालेको छ। माइती घरबाट बबर महलसम्म निकालिएको र्यालीमा स्कूल कलेजका विद्यार्थी, माइती नेपालका कर्मचारी, अधिकार कर्मी लगायतको सहभागिता थियो। कार्यक्रमका सहभागीले देशमा बलात्कार र यौन हिंसा दिनदिनै बढेको भन्दै चिन्ता जनाएका छन्। उनीहरूले हिंसा विरूद्ध संगठित अभियान चलाउनु पर्ने र बलात्कार तथा यौनजन्य हिंसा गर्नेलाई दिइने सजाय बढाउनु पनि माग गरेका छन्।
यसै गरी ओखलढुङ्गामा बलात्कार सहितका अपराध नियन्त्रणका लागि प्रहरीले 3 महिने कार्ययोजना बनाएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले 3 महिने कार्ययोजना निर्माण गरेको हो। योजना अनुसार ओखलढुङ्गाका सबै प्रहरी इकाइहरूले वैशाखभरि महिनाको हरेक आइतबार बलात्कार तथा अन्य अपराध र कानूनी कार्यवाहीका बारेमा चेतना जगाउने कार्यक्रमहरू गर्ने भएका छन्। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
USA ID को आर्थिक सहयोगमा संचालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सिन्डिकेटधारी यातायात व्यवसायीप्रति सरकार आक्रामक, व्यवसायी बने नरम, भोलिदेखि गाडी चलाउने, भारतसित नेपालको हित हुने मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव, वैशाख 7 गते केन्द्रीय समिति बैठक बोलाउने एमालेको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, पर्सिदेखि शुरू हुने आफ्नो भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल र परामर्शलाई तीव्रता दिनुभयो। प्रधानमन्त्री ओलीले आज पूर्व प्रधानमन्त्री र नेपाल भारत सम्बन्धका विज्ञहरूसँग भ्रमणका एजेण्डाबारे छलफल गर्नुभएको छ। भ्रमणको बेला नेपाल भारत बीच विगतमा भएका सम्झौता र असमान सन्धिका बारेमा प्रधानमन्त्री ओलीले कुरा उठाउने संकेत पनि गर्नुभएको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
हुलाकी राजमार्ग, सीमापार रेल परियोजना, यिनीहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने र भूकम्पपछि पुननिर्माणको सम्बन्धमा भारतले लिएका पुननिर्माणका जिम्माहरू, तिनीहरूमा यदि तीव्रता छैन भने तत् सम्बन्धमा तीव्रता दिन गम्भीर कुराकानी हुनेछ।
भारत भ्रमणमा आफूले उठाउने एजेण्डाका बारेमा बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली नयाँ एजेण्डा र सम्झौताका चाङ लगाउनुभन्दा विगतमा भएका सम्झौता कार्यान्वयनका लागि भारतलाई नै झकझक्याउने एजेण्डा बोकेर प्रधानमन्त्री केपी शर्मा ओली पर्सि दिल्ली उड्ने तयारीमा हुनुहुन्छ। उहाँले आज पूर्व प्रधानमन्त्रीहरूलाई बालुवाटारमै बोलाएर विगतमा के सहमति भए र अब के गर्नुपर्ला भनेर सल्लाह माग्नु भएको छ। प्रधानमन्त्री ओलीलाई आफूले दिएका सुझावबारे जानकारी गराउँदै मन्त्री परिषदका पूर्व अध्यक्ष खिल राज रेग्मी,
मैले राखेको कुरा राष्ट्रको हितमा होस्, सद्भावको समृद्धि होस् र दुवै पक्षको नेपालको आत्मसम्मानका साथ होस्, यति मात्र हो।
पूर्व प्रधानमन्त्रीहरूले देशको हित र नागरिकको फाइदाका लागि आफ्ना कुरा स्पष्टसँग राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्। खास गरी भूकम्पपछिको पुननिर्माणमा गरेको सहयोगको प्रतिबद्धता कार्यान्वयन र सन् 1947 देखिका असमान सन्धिलाई खारेज गर्ने विषयमा पनि प्रभावकारी कुरा गर्न परराष्ट्र विज्ञहरूले सुझाव दिएका छन्। यसबाहेक सिमानाकामा निर्माण भएका एकीकृत जाँच पोस्ट, हुलाकी राजमार्ग, सीमापार रेलमार्ग विस्तारलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ। त्यसबारे अहिले स्पष्टसँग नखुलाए पनि भारतसँग तत्कालीन र दीर्घकालीन महत्वका विषयमा कुरा उठाउनुपर्ने सल्लाहपूर्व प्रधानमन्त्रीहरूले दिएका छलफलमा सहभागी एमाले नेता तथा परराष्ट्रविद राजन भट्टराईले बताउनुभयो।
भारतसित हामीले अहिले तत्कालीन अवस्थामा उठाउनुपर्ने विषयहरू र दीर्घकालीन प्रकृतिका विषयहरूका बारेमा उहाँहरूले विभिन्न सुझावहरू दिनुभएको छ। त्यो सुझावमा मूलभूत रूप मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसित यहाँले विषयहरूलाई उठाउने कुराहरू हुनेछ र यहाँको भ्रमण शुभ रहोस् भन्ने शुभकामना सहित उहाँहरूको आधारभूत रूपमा यी कुराहरू।
प्रधानमन्त्री हुने बित्तिकै भारत भ्रमण जानै पर्ने परम्परा अंगालेको भन्दै कतिपयले ओलीको आलोचना पनि गरेका छन्। भारत र चीनबाट पर्याप्त फाइदा लिएरै देशको विकास गर्न भ्रमण नगरी प्रधानमन्त्रीलाई पनि सुख छैन। तर भ्रमणमा नयाँ सहमति र सम्झौतामा ल्याप्चे लाउने भन्दा पनि विगतका सहमति कार्यान्वयन गर्न दिल्ली जान लागेको भनेपछि प्रधानमन्त्री ओलीको भ्रमणबाट धेरैले आशा पनि राखेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सर्वोच्च अदालतमा संवैधानिक इजलासको काम आजदेखि पुनः शुरू भएको छ। सर्वोच्चका न्यायाधीश केदार प्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरू गर्नुभएको हो। गोपाल पराजुलीले अवकाश पाएपछि रिक्त रहेको पदमा न्याय परिषदले चालिसेलाई संवैधानिक इजलास हेर्ने जिम्मेवारी दिएको हो। संविधानसँग सम्बन्धित मुद्दालाई किनारा लगाउन संवैधानिक इजलास गठन भएको हो। सर्वोच्च अदालतमा संविधानसँग सम्बन्धित 400 भन्दा धेरै मुद्दा छन्।
रामेछापको दोरम्बा गाउँपालिकामा एकीकृत नमूना बस्ती निर्माण गरिने भएको छ। दोरम्बाको वडा नम्बर 5 गुणसालमा भूकम्प पीड़ित 35 परिवारको लागि एकीकृत नमूना बस्ती निर्माण गरिने भएको हो। सेती देवी जनजागृति युवा समाजको अगुवाईमा 23 रोपनी जग्गामा एकीकृत बस्ती निर्माण हुन लागेको हो। एकीकृत बस्ती निर्माणमा सरकारले भूकम्प पीड़ितलाई दिने रकम प्रयोग गरिने र अपुग रकमका लागि चन्दा संकलन गरिने समाजले जनाएको छ।
सिराहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादव अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समातिएका छन्। चैत 4 गते 20,000 रूपियाँ घुस लिँदा लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि दोषी देखिएकाले उनलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। पक्राउ परेका शाखा अधिकृत वासुदेव पाण्डेबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो।
यस्तै 9,500 रूपियाँ घुस सहित 12 एक इन्जिनियरलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका इन्जिनियर रत्नेश चौधरीलाई कार्यालयमै घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ। उनले विद्युत जडानको लागि सेवाग्राहीसँग घुस लिएको र अनुसन्धानका लागि हेटौँडा लगिएको अख्तियारले जनाएको छ।
काठमाडौँमा पढाउने भन्दै बाजुराबाट ल्याइएका 52 बालबालिकालाई घरेलु काममा लगाएको पाइएको छ। गएको मंगिरदेखि फागुनसम्म केन्द्रीय बाल कल्याण समितिले बालबालिका सम्बन्धी विभिन्न घटनालाई समेटेर तयार पारेको प्रतिवेदनमा कानून विपरीत बालबालिकालाई घरायसी काममा लगाउने गरेको उल्लेख छ। समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी घरायसी काममा लगाइएका बालबालिकालाई उद्धारको प्रक्रिया शुरू भएको जानकारी दिनुभएको छ।
काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा अहिले पनि पानी परिरहेको छ। विशेष गरी पश्चिमी र मध्यपश्चिमी भेगमा पानी परिरहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। पश्चिमी वायुको प्रभाव तथा प्री मनसुनी गतिविधि सक्रिय भएका कारण अहिले पानी परिरहेको छ। केही दिन बिहान मौसम खुले जस्तो भए पनि दिउँसोपछि अझै केही दिन बदली भई मेघ गर्जनसहित पानी पर्ने उहाँको अनुमान छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई पानी परिरहेको हो।
संखुवा सभाको सिलिचोङ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर 2 ज्यान गएको छ। काईको खोलामा पौडी खेल्ने क्रममा डुबेर धर्मेन्द्र राई र बालकुमार राईको ज्यान गएको हो। घाँस काट्न गएका उहाँहरू नफर्किएपछि खोजी गर्ने क्रममा खोलामा मृत अवस्थामा फेला परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। यसै गरी चट्याङ लागेर धादिङको गैराङमा 40 श्यामबहादुर विकको ज्यान गएको छ। घरमा सुतिरहेका बेला गैराती चट्याङ पर्दा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको हो। यसै गरी काठमाडौँको बबरमलमा आज दिउँसो गाडीको ठक्करबाट 284/74/61 नम्बरको मोटरसाइकलका चालक सारन्त पाण्डेको पनि ज्यान गएको प्रहरीले जनाएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकेडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नसुटाउनुहोस्।
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन। प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक, काठमाडौँ,
फोन नम्बर 4270710 4270710।
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै न्याट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
पीटीभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने। विस्तृत जानकारीका लागि
होमले नेपाल ट्रेडिङ, ताम्राकाट प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 01-42-23-842।
मोबाइल 98-5-11-38-897, 98-5-10-39-292।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। ललितपुरमा हात्तीको दाहरा सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर कटारीका वीरबहादुर बस्नेत, सुभाष थापा र रविन्द्र बहादुर खड्का रहेका छन्। हात्तीको दाहरा अवैध रूपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ललितपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय हात्ती ललितपुरमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म चल्ने पर्यटक बसमा रक्तचन्दन लगायतका अवैध सामग्री ओसार पसार गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। दिल्लीबाट काठमाडौँका लागि आएको नाचारख 4516 नम्बरको बस जाँच गर्ने क्रममा 11 किलो रक्तचन्दन सहित कलङ्कीबाट काभ्रेका झिल्केमान रुम्बा र बुटवलका सुजन पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषध कारोबारमा संलग्न 3 जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका 6 लालपत्ताका अनिश खड्का, त्यसै ठाउँका सञ्जीव खड्का र प्रकाश खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
धनुषामा कक्षा 8 को जिल्ला स्तरीय परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। आज 1 बजे अंग्रेजी विषयको परीक्षा दिने अधिकांश विद्यार्थीले प्रश्नपत्र पाएका थिए। धनुषाका जिल्ला शिक्षा अधिकारी एम बहादुर खड्काले प्रश्नपत्र नबाहिरिएको दावी गर्नुभयो, तर पहिला नै विद्यार्थीले पाएका प्रश्नपत्र र आज परीक्षामा दिएको प्रश्नपत्र भने मिलेको छ।
कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ। पछिल्ला दिनमा लगातार घटिरहेको शेयर बजार आज भने 27.45 अंकले बढेर 1226.45 अंकमा उक्लिएको छ। व्यापार समूह स्थिर रहे पनि अरू सबै समूहको परिसूचक बढेकोले समग्र नेप्से पनि बढेको हो। नेपाल राष्ट्र बैंकका गवर्नर चिरञ्जीवी नेपालले शेयर बजार घटेकोमा चासो लिँदै शेयर धितो राखेर 80% कर्जा दिने बारेमा छलफल गर्न सकिने भनेपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको हो।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले यातायात क्षेत्रमा भइरहेको सिन्डिकेटका विषयमा आएका प्रतिक्रिया लिएका छौं।
सिन्डिकेटधारी यातायात व्यवसायलाई झापड दिँदै सरकारले काठमाडौँ धुलीखेल रूटमा आज 5 बस कम्पनीलाई अनुमति दिएको, साझा र सिटी मेट्रोका 20 बस आजदेखि चल्न थालेको खबर उज्यालो अनलाइनमा पढेर राजकुमार तामाङ हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, बल्ल राम्रो काम गरेछ सरकारले, सलाम छ। यस्तो एकाधिकारको राज गर्दा सेवा केही नदी पैसा मात्र कुम्ल्याउने समितिको रूट पर्मिट नै खारेज गर्नुपर्छ, साथै सुविधा सम्पन्न बस र समितिलाई खुल्ला रूट पर्मिट दिनुपर्छ।
पर्वते कान्छो लेख्नुहुन्छ, सुखद खबर, समय सान्दर्भिक, राम्रो काम। अब देशैभरिको रूटमा भएको सिन्डिकेटको अन्त्य होस्। सेवा सुविधा थप गर्दै जनचाहना अनुरूप राम्रो काम गर्नेहरू अगाडि बढुन्। सुशासन र अमन चयनको लागि दलाल, गुण्डा, भ्रष्टाचारी सबैलाई देशबाट निर्मूल पारौं।
40 दामोदर उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, देश समृद्धितर्फ लागेको संकेत हो यो, अराजक भीड गुण्डागर्दीले कानून आफ्नो हातमा लिने खोज्नेहरूलाई पाठ हो यो।
उत्तम राणाको प्रतिक्रिया छ, अराजकता र मनपरितन्त्रको झापड भन्न सकिन्छ। तर यस्ता गतिविधि र मनपरितन्त्रलाई सदाको लागि यसरी नै निर्ममतापूर्वक कुल्चिनु पर्यो र सदाको लागि निमिट्यान्न पार्नु पर्यो सरकार।
मनोज नामका साथी ट्वीटरमा लेख्नुहुन्छ, आधुनिक सुविधायुक्त बसहरू सिन्डिकेट तोड्दै काभ्रे छिरे, यही क्रम देशभरि नै चलोस्, हरेक क्षेत्रको सिन्डिकेट यसै गरी तोडियोस्, गुणस्तरमा स्वस्थ प्रतिस्पर्धा गर्ने युगको थालनी यो देशमा पनि होस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र सुजाता खत्री। अब विदेशको खबर। एकअर्काको देशमा उत्पादित वस्तु आयातमा कर बढ़ाउने विषयले अमेरिका र चीनबीच तनाव चुलिएको छ। थप 1300 चिनिया उत्पादनमा कर बढ़ाउने अमेरिकी निर्णय सार्वजनिक भएको केही घण्टामै चीनले पनि अमेरिकी वस्तुको कर बढ़ाउने घोषणा गरेको बीबीसीले जनाएको छ। 106 प्रकारका थप अमेरिकी वस्तुमाथि कर बढ़ाउने घोषणा गरेको चीनले जस्तालाई त्यस्तै जवाब दिएको दावी गरेको छ। आफ्नो देशबाट बौद्धिक सम्पत्तिको अवैध ओसार पसार गरेको आरोप लगाउँदै अमेरिकाले चिनिया उत्पादनमा कर बढ़ाएपछि यो सिलसिला शुरू भएको हो। अमेरिकी कदमको उचित जवाफ दिने भन्दै चीनले पनि तत्कालै अमेरिकाबाट आयात गरिने केही वस्तुमा करको दर बढ़ाएको थियो। यी दुई देशबीच एकअर्काको उत्पादनमा करको दर बढ़ाउने श्रृंखला चलिरहँदा व्यापार युद्धको अवस्था उत्पन्न हुने भन्दै यसको आलोचना पनि भइरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सले लगातार तेस्रो जित हात पारेको छ। धनगढ़ीमा आज भएको खेलमा सीयूआईसी अत्तेरियालाई 11 रनले हराएको काठमाडौँ 3 खेलबाट 6 अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ। आज काठमाडौँले दिएको 138 रनको लक्ष्य पछ्याएको अत्तेरियाले 20 ओभरमा 8 विकेट गुमाएर 126 रन मात्रै बनाउन सक्यो। अत्तेरियाका लागि गौरव चितकाराले सर्वाधिक 36 रन बनाए पनि टीमलाई जिताउन सकेनन्। काठमाडौँका सुशान्त भाटीले 3 तथा सन्नी पटेल र रसिद खानले 2-2 विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ 20 ओभरमा 9 विकेट गुमाएर 137 रन बनाएको थियो। काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक 57 रन बनाए। यस्तै आज भएको पहिलो खेलमा विराटनगर किङ्सले रूपन्देही च्यालेन्जर्सलाई 42 रनले हराएको छ। विराटनगरले दिएको 182 रनको लक्ष्य पछ्याएको रूपन्देहीले 7 विकेट गुमाएर 139 रन मात्रै बनाउन सक्यो। लगातार तेस्रो हारसँगै रूपन्देहीको प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ। रूपन्देहीका प्रदीप ऐरीले 54 रन बनाए पनि टीमलाई जिताउन सकेनन्। यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले हङकङका खेलाडी बाबर हायतको 58 र दिलीप नाथको 43 रन मद्दतमा 181 रन बनाएको थियो।
विराटनगरमा चलिरहेको विराट गोल्ड कप फुटबलमा अहिले दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी बीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा अतिरिक्त समयको खेल चलिरहँदा दुवै टीमबाट गोल हुन सकेको छैन। निर्धारित 90 मिनटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
र च्याम्पियन्स लीग फुटबलमा आज राति दुईवटा खेल हुँदैछन्। राति 12:30 बजेपछि हुने खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब रोमा तथा दुई इङ्ग्लिस क्लब लिभरपुल र सिटी बीच खेल हुनेछ। गैरातीको खेलमा रियल मड्रिडले युभेन्टसलाई 3-0 र बायर्न म्युनिखले सेभिल्लालाई 2-1 हराएका थिए।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सिन्डिकेटधारी यातायात व्यवसायीप्रति सरकार आक्रामक, व्यवसायी बने नरम, भोलिदेखि गाडी चलाउने।
भारतसित नेपालको हित हुने मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीहरूको सुझाव। यसअघिका सम्झौता कार्यान्वयनमा जोड़ दिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता।
वैशाख 7 गते केन्द्रीय समिति बैठक बोलाउने एमाले स्थायी समितिको निर्णय। दुवैलाई सजिलो हुने गरी पार्टी एकता टुङ्गो लगाइने प्रचण्डको भनाई।
एक अर्काको देशमा उत्पादित वस्तु आयातमा कर बढ़ाउने विषयले अमेरिका र चीनबीच तनाव। व्यापार युद्धको अवस्था उत्पन्न हुने चेतावनी।
र विराट गोल्ड कप फुटबलमा नेपाल पुलिस र नेपाल आर्मीले खेल्दै धनगढ़ीमा चलिरहेको डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सको लगातार तेस्रो जित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।